نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. ہم دیکھ رہے تھے مصائب، مشکلات اور قرض سے نجات کی دعائیں. جتنی بھی دعائیں ہم نے پیچھے مانگی ہیں، کیا واقعی ایک ایک دعا پڑھنے، فکر مندی اور غم سے نجات کی جو دعائیں مانگی، کیا ان سب کو مانگنے کے بعد آپ کو یہ محسوس ہوا کہ اصل راستہ یہی ہے؟ ہم پتہ نہیں کن چیزوں میں کھوئے ہوتے ہیں. ہمیں ایسے لگتا ہے فلاں میری مدد کر دے گا، فلاں کا در کھٹکھٹا لو، وہ فلاں میرا بڑا عزیز ہے. سب اپنی جگہ، یاد رکھیے، سب سہارے ہیں، مکڑی کے جالے ہیں، غیر اللہ کے سہارے مکڑی کے جالے ہیں. جس کو اس چیز کا جتنا یقین ہوتا جائے گا، اس کی دعاؤں میں اتنی ہی تاثیر بھی ہوتی جائے گی، اور اسی طرح سے اس کو اللہ تعالیٰ کی رحمتوں پر اتنا یقین بھی آتا جائے گا. اور پھر دوسری بات ایک اور بھی ذہن میں رکھ لیجئے گا کہ آپ جس امید سے، جس گمان سے کوئی دعا مانگیں گے، اللہ تعالیٰ اسی گمان کے ساتھ آپ کی دعاؤں کو قبول فرمائیں گے. تو ہم پڑھیں گے، تیسری دعا ہے یہ قرض کی ادائیگی کی. اللہم انی اعوذ بکا من عذاب القبر واعوذ بکا من فتنة المسیح الدجال واعوذ بکا من فتنة المحیا والممات. اللہم انی اعوذ بکا من الماثم والمغرم. اے اللہ، بے شک میں تیری پناہ میں آتا ہوں عذاب قبر سے اور فتنہ مسیح دجال سے. تیری پناہ میں آتا ہوں اور فتنہ زندگی اور موت سے تیری پناہ میں آتا ہوں. اے اللہ، یقیناً میں گناہ اور قرض سے تیری پناہ میں آتا ہوں. آپ دیکھیے کہ انسان پناہ کس چیز سے مانگتا ہے؟ جس کو اپنے لیے برا سمجھتا ہے، جس چیز کو سوچ کر، جس چیز کے بارے میں تصور کر کے بھی انسان کی زندگی میں ایک ارتعاش پیدا ہو جائے، مثلا سانپ، بچھو، بجلی کی وائرنگ اور اسی طرح سو آن. آپ دیکھیے گا کہ جب تک آپ ان چیزوں کو خود برا نہیں سمجھیں گے، تب تک ہم ان سے پناہ نہیں مانیں گے. ایسی ہے، کیونکہ یہ کیسے ہو سکتا ہے کہ آپ ایک چیز کو اچھا سمجھیں اور پھر آپ اس سے پناہ بھی مانگیں، رائٹ؟ بالکل اسی طرح سے آپ کا میرا کام کیا ہے کہ پہلے اپنے دل میں ان تمام چیزوں کے بارے میں ایک خیال پیدا کریں، ان کا خوف محسوس کریں، پھر اس کے بعد آہستہ آہستہ آپ محسوس کرتے ہی جائیں گے اور ایک وقت آئے گا کہ آپ کو خوف آنے لگے گا. بس آپ دیکھیں کہ سب سے پہلی چیز عذاب قبر. الحمدللہ یہی دعا ہم نے تفہیم و سنہ سیریز میں قبر کے بیان کے اندر فتنہ عذاب سے بچاؤ کی دعاؤں میں مانگی تھی. اور حقیقت یہ ہے کہ قبر کا عذاب اتنا شدید اور اتنا کٹھن ہے کہ جو انسان کی زندگی میں جتنی بھی چیزیں ہوتی ہیں جس کو کوئی وہ انجوائے کر سکے یا جس کے بارے میں اس کے ذہن میں بھی کوئی تصور آتا ہے، تو وہ اس سے بھی بڑی چیز ہے. جب آپ اللہ تعالیٰ کے ساتھ شعور کا معاملہ کرتے ہیں اور پھر اس کے بعد آپ اس سے بچتے ہیں، تو اگلی چیز دیکھیے، فتنۃ المسیح الدجال. مسیح دجال کیا ہے؟ یہ بھی الحمدللہ علامات قیامت کا بیان جو سیریز ہے، ڈیٹیل سے اس کو ہم نے پوری بک کا ورڈ ٹو ورڈ پڑھا اور اس کے اندر دجال کے بارے میں ایک ڈیٹیلڈ ٹاپک ہے. کیا ہوگا، کیسے ہوگا، ابھی تو بس اتنا ہی سمجھیے کہ ہر نبی نے اپنی قوم کو اس فتنے سے بچایا تھا. پچھلی قوموں میں تو یہ نہیں آیا، لیکن اس امت میں یہ فتنہ آئے گا، اور انبیاء کرام تک اس سے پناہ مانگا کرتے تھے. آج ہم کبھی کسی چیز کو دجالی کہہ دیتے، کبھی کسی چیز کو کہہ دیتے، اور اسی طرح کی باتیں ہمارے ذہن اور دماغ میں ہوتی ہیں. بالکل اپنے آپ کو اسی طرح کی چیزوں سے مبرہ کر کے، اس کو اللہ تعالیٰ کی طرف سے ایک آزمائش سمجھتے ہوئے، اس سے انشاءاللہ پناہ کی دعا کرنی ہے. اور خاص طور پہ جتنی مادہ پرستی، اور یاد رکھیں کہ لفظ دجال دجل سے ہے، دجل دھوکے کو کہتے ہیں، یعنی یہ دنیا ایک دجل ہے، ایک دھوکہ ہے، ایک سلپری وے ہے، جو اس کے اندر ایک دفعہ گیا اور یہ پھسل پھسل کر اس کے اندر ہی جاتا ہے. تو ایسی چیزوں کو جب بھی آپ دنیا میں ارد گرد دیکھیں، جس طرف نفس جاتا ہے، ٹیمپٹیشن ہے آپ کی یا آپ کے بچوں کی یا کسی اور کی، تو آپ ان دعاؤں کو اپنا شعار بنا لیجئے क्योंकि यही वो चीज़ें हैं जो आपको मुझे आज के इस दौर के मटीरियलिस्टिक कल्चर से बचाएंगी, और जितना ज़्यादा फिर आप बचने की कोशिश करते जाएंगे अल्लाह ताला फिर बचाएगा भी। ये नहीं हो सकता कि एक बंदा पूरी कोशिश भी कर रहा और फिर भी अल्लाह ताला उसको धक्का दे के किसी चीज़ में गिरा दें। ये असल में इंसान की कैफियत होती है अपने आप के साथ, जितना शऊर होगा आप में, आप अपने बच्चों को जितना इन चीज़ों से बचने की ताकीद करेंगे और आप खुद दुनिया के इस फितने से बचने की ऐसी कोशिश करेंगे जैसे कोई ख़तरनाक और खौफनाक चीज़ से बचने की कोशिश करता है, तो इंशाल्लाह तो ऐसा ही होगा। और आज पूरी दुनिया में आप देखिए कि ऐसी चीज़ें पेश की जा रही हैं कि जो कभी आपने मैंने ना देखी पिछली जिंदगी में ना सुनी, तो दैट मीन के दुनिया बदल रही है। वी आर नॉट इन द वर्ल्ड वी वर बिफोर, ये जुमले आप भी सुनते हैं ना। तो इन सारी चीज़ों से खुद को और अपनी नस्लों को बचाने के लिए अल्लाह से ये दुआ करनी है कि अल्लाह अगर हमारी या हमारी नस्लों की ज़िंदगी में दज्जाल का फितना आ गया तो हम सबको उससे बचाना। फिर आप देखिए कि अगली चीज़ है मिन फितनतिल महया वल ममात, ज़िंदगी और मौत के फितने। सुभान अल्लाह, हम बहुत कम समझते हैं ज़िंदगी और मौत का फितना क्या है। आजमाइश, और फितना कहते हैं वो चीज़ जो हो अच्छी लेकिन गलत इस्तेमाल की वजह से नुकसानदेह। वैसे बिजली अच्छी चीज़ है ना, इसी के ज़रिए तो आज हमारा दिन चलता है ना, किचन से ले के और ड्राइविंग और उसके बाद के सारे गैजेट इसी के साथ चलते हैं ना। लेकिन अगर कोई बिजली के स्विच में उंगलियां डाल दे या खुली तार को पकड़ ले तो जान ले लेगी ये बिजली। बिल्कुल इसी तरह से हर नेमत है, माल, औलाद, घर, माहिया, ये ज़िंदगी एक नेमत है, लेकिन जब हम इसका सही इस्तेमाल नहीं करते तो ये एक आजमाइश बन जाती है। और फिर जब ज़िंदगी अल्लाह के हुक्मों से हटके गुजरने लगती है तो इससे बड़ी फिर आजमाइश होगी भी क्या। बिल्कुल इसी तरह से इन चीज़ों को सामने रखते हुए ममाती को देखिए, हमारी मौत अल्लाह के रास्ते में आए। कुल इन्न सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन। अगर ज़िंदगी अच्छी होगी तो मौत भी अच्छी होगी। हदीस में है कि जैसा तुम जियोगे वैसा ही तुम मरोगे, और जैसा तुम मरोगे वैसा ही कल उठाए जाओगे। ये तो बहुत सिंपल और सीधा सा कानून और लॉ है, इसको जिसने भी समझ लिया उसको फिर किसी और चीज़ की समझने की ज़रूरत नहीं है। तो मौत भी अच्छी हो, ईमान की हो, कलमे की हो, ला इलाहा इल्लल्लाह ज़ुबान पर हो, शहादत देते हुए जाएं, सब की ये ख्वाहिश है, तो उसका आसान सा इलाज ये है कि ज़िंदगी को इन तमाम चीज़ों के मुताबिक कर लें। जिसकी ज़िंदगी अल्लाह वाली होती है उसकी मौत भी अल्लाह वाली होती है, जिसकी ज़िंदगी में शहादत अलन्नास है उसकी मौत शहादत की होती है। और जीना और मरना में ये भी एक फितना है, क्या हम इसको अल्लाह के हुक्मों के मुताबिक जीने मरने के मौक़ों पर अल्लाह और उसके रसूल के बताए हुए तरीक़ों के बजाय ख़ानदान और रस्म व रिवाज के नाम पे काम करने लग जाए। और फिर इसी तरह आउज़ु बिका मिनल मासमी वल मगरम। मासम असल में इस आयत में जो यानी इस दुआ की कैटेगरी में जो चीज़ें हैं वो आखिर में दो, क्या गुनाह और कर्ज से तेरी पनाह में आता हूँ। अब देखिए हम ख़ास तौर पे इसको कर्ज़ की दुआओं के लिए पढ़ रहे हैं, मसाइब और मुश्किलात में। आज के दौर में कर्ज़ के साथ गुनाह भी शामिल हो गया इंटरेस्ट की सूरत में। कर्ज अपनी जगह भी अच्छा नहीं था, बहुत गैरत बीच में आ जाती थी किसी से कर्ज मांगने और किसी का तकाजा करने की। हमारे जहनों में हमेशा जो कर्ज़ का लफ्ज़ है ये गरीब गुरबा के लिए आता है, और कई कहानियाँ और स्टोरीज आप सुनते हैं, फलां को पैसे बेगार में रखा, फिर नस्ल दर नस्ल कर्जे में थी, वो मांगने आए, उन्होंने जुल्म किया, उन्होंने ये किया वो किया। आज तो कर्ज़ के साथ भी कोई ऐसी चीज़ नहीं रह गई, बल्कि आज ख्वाहिशों के नाम के कर्ज़ों के साथ कहते हैं अच्छा फिर अब ज़कात तो नहीं है ना हम पे। क्यों? वो इसलिए कि जिस पे कर्ज़ होता है ना फिर वो ज़कात नहीं देता, ज़कात से मुबर्रा। तो वो कहते हैं ना कि अंधा बांटे शरीनी अपनों को ही, यानी एक वक्त क्या आएगा, अभी भी आ गया है, कि अपनी ही ज़कात अव्वल तो दें ही ना, और अगर कोई दे तो फिर अपने आप को ही दे लें, क्योंकि हम भी तो मकरूज़ हैं ना। देखिए हम किसी के हालात को नहीं जानते, इसलिए मुझे आपको हक नहीं है किसी के बारे में कुछ सोचने का भी। अपने आप को देख लीजिए कि मेरे कर्ज किस तरह के हैं, किन चीज़ों की वजह से मकरूज़ हूँ। इस सारे शऊर को जहन में रखते हुए इस दुआ को मांगते हैं, और फिर दुआ भी करेंगे कि अल्लाह तू हमारी दुआओं में रंग डाल दे। एक एक चीज़ हमारे लिए आंखें खोलने की है, और जितना ज़्यादा आंखें खोल कर लेंगे उतने फ़ायदा होगा। जी शुरू करें।
اللهم إني أعوذ بك من عذاب القبر وأعوذ بك من فتنة المسيح الدجال، وأعوذ بك من فتنة المحيا والممات. اللهم إني أعوذ بك من المأثم والمغرم. اللهم إني أعوذ بك من عذاب القبر، وأعوذ بك من فتنة المسيح الدجال، وأعوذ بك من فتنة المحيا والممات. اللهم إني أعوذ بك من المأثم والمغرم. اللهم إني أعوذ بك من عذاب القبر، وأعوذ بك من فتنة المسيح الدجال، وأعوذ بك من فتنة المحيا والممات. اللهم إني أعوذ بك من المأثم والمغرم.
अब इसमें एक एक के ऊपर रुकिए, ऐसे महसूस कीजिए कि आप इस पे गौर कर रहे हैं, तो हर पनाह वाली चीज़ को अलग से मांगकर हल्का सा बीच में पॉज देकर फिर अगली पे चलिए।
اللهم إني أعوذ بك من عذاب القبر، وأعوذ بك من فتنة المسيح الدجال، وأعوذ بك من فتنة المحيا والممات. اللهم إني أعوذ بك من المأثم والمغرم.
आमीन सुम आमीन। इंशाल्लाह तआला याद हो जाएंगी, और अगर आप इनकी मज़ीद डिटेल लेना चाहें तो फिर आप कब्र के बयान बुक में भी डेली हम एक दुआ करते थे पनाह की दुआएं, तो इंशाल्लाह तआला वो आपको अलग भी बाद में मिल जाएंगी। पनाह मांगने की चीज़ों में से ये चार चीज़ें थी। यहाँ चूँकि कर्ज़ का मौजू है तो हम इसको कर्ज़ के एंगल में देख रहे हैं, लेकिन देखा जाए तो हर चीज़ ही बहुत ही खूबसूरत है।